नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विश्व क्रिकेट लीग डिभिजन 2 मा नेपाल र नामिबिया बीचको खेल वर्षाका कारण रोकियो। नेपाललाई 42 बलमा 28 रन आवश्यक।
पार्टी एकता र नयाँ सरकार बारे एमाले र माओवादीका अध्यक्ष बीच छलफल। पार्टी एकता संयोजन समितिको बैठक भोलि बस्ने।
नेपालमा किसानलाई लाग्ने 61% रोग पशुबाट सर्ने गरेको तथ्याङ्क सार्वजनिक। भारतीय उखु आयात भएपछि सर्लाहीमा उखु खेतमै सुके।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई 5 वर्षको जेल सजाय। 1,68,00,000 रुपियाँ रकम दुरुपयोग गरेको अदालतको ठहर।
र बुढासुबा गोल्ड कप फुटबलको उपाधिका लागि 3 स्टार र पुलिस क्लब खेल्ने।
नेपाल अण्डा उत्पादक संघको जरुरी सूचना।
नेपाल अण्डा उत्पादक संघको 14 साधारण सभा तथा 8 अधिवेशनको समुद्घाटन र संघको कार्यालय भवनको शिलान्यास पूर्व प्रधानमन्त्री माननीय श्री पुष्पकमल दाहालज्यूबाट यही माघ 27 गते शनिबार बिहान 10 बजे रामनगर चितवनमा हुने भएको हुँदा उक्त गरिमामय सभामा देशभरका सम्पूर्ण अण्डा उत्पादक तथा विक्रेताहरू सदस्य बनी सभामा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यालय चितवन, सम्पर्क
056-571-540, 98-450-54-717, 98-550-57-150।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। शुरूमा एउटा खेल खबर। विश्व क्रिकेट लीग डिभिजन 2 मा नेपाल र नामिबियाको खेल पानी परेपछि रोकिएको छ। 139 रनको लक्ष्य पछ्याइरहेको नेपालले 43 ओभरको समाप्तिमा 8 विकेट गुमाएर 111 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। यो अवस्थामा नेपाललाई जितका लागि अब 42 बलमा 28 रन आवश्यक छ र नेपालको 2 विकेट बाँकी छ। लगातार पानी परेर खेल हुन असम्भव भएमा डकवर्थ लुइस नियमका आधारमा नेपालले खेल हार्नेछ। सामान्य लक्ष्य भए पनि नेपाली ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले मात्रै 56 रन जोड्दा शुरूका 6 विकेट गुमाएको थियो। 7 विकेटका लागि शरद भेषवाकर र रोहित कुमार पौडेलले 37 रनको साझेदारी गरे। नेपालका लागि शरद भेषवाकरले सबैभन्दा धेरै 29 रन बनाए। कप्तान पारस खड्काले 19 र ज्ञानेन्द्र मल्लले 15 रनको योगदान गरे भने दिपेन्द्र सिंह ऐरीले 6 र करण केसीले 3 रन बनाए। आरिफ शेख र दिलीप नाथले खाता खोल्न सकेनन्। आजको टोलीमा आज डेब्यू गरेका रोहित कुमार पौडेलले 17 रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया 34 ओभर 2 बलमा 138 रनमा अल आउट भएपछि नेपालले 139 रनको लक्ष्य पाएको थियो। नामिबियालाई कम युगफलमा समेट्न नेपालका सन्दीप लामिछानेले 4 विकेट लिए। यस्तै सोमपाल कामीले 3 र कप्तान पारस खड्का, शरद भेषवाकर र बसन्त रेग्मीले 1-1 विकेट लिए। नेपालले दोस्रो खेल भोलि ओमानसँग खेल्नेछ। नेपाल नामिबिया केन्या ओमन युएई र क्यानाडा सहित 6 देश सहभागी डिभिजन 2 को शीर्ष 2 मा रहने टोलीले जिम्बाब्वेमा हुने विश्वकपको छनौट खेल्न पाउनेछन्। आजको खेलमा युएई र क्यानाडा विजयी भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। ललितपुरको मान भवनमा आज बिहान भएको भेटमा राष्ट्रिय सभाको चुनावको परिणाम, नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको थियो। भेटमा दुवै नेताले वैचारिक सिद्धान्त र अन्य प्राविधिक समस्या समाधान गरेर छिटो पार्टी एकता गर्नुपर्नेमा जोड़ दिएको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी एकताको लागि संयोजन समितिले गरिरहेको प्रगति र समसामयिक अन्य विषयमा पनि दुई नेताबीच छलफल भएको थियो। भोलि एकता संयोजन समितिको बैठक बोलाउन र बैठकमा एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्न दुवै नेता सहमत भएका छन्। यसैबीच एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमाले र माओवादी केन्द्र बीच पार्टी एकता छिट्टै हुने दावी गर्नुभएको छ। धनगढ़ी विमानस्थलमा नेता नेपालले दुवै पार्टीका नेतालाई उचित स्थान दिएर पार्टी एकता गर्नुपर्ने भएकोले केही समय ढिला भएको बताउनु भएको हो। वरिष्ठ नेता नेपालले पार्टी एकतापछि मात्रै सरकार गठन हुने पनि बताउनु भएको छ।
दलहरूले प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न थालेका छन्। नेकपा माओवादी प्रदेश नम्बर छको संसदीय दलले संसदीय दलको नेतामा महेन्द्र बहादुर शाही चयन हुनुभएको छ। आज सुर्खेतमा बसेको माओवादी केन्द्रको प्रदेश बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको सांसद डम्मर विष्टले जानकारी दिनुभयो। शाही संसदीय दलको नेता बनेसँगै उहाँलाई अब प्रदेश नम्बर छको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। यस्तै एमाले प्रदेश नम्बर छको संसदीय दलको नेतामा यमलाल कणेललाई चुनेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले उहाँलाई प्रदेश नम्बर छको संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको हो। सभामुखको नाम अर्को बैठकबाट तय गरिने एमालेका नेता युवराज गेवालीले जानकारी दिनुभयो। यस्तै नेपाली कांग्रेसले प्रदेश नम्बर छको संसदीय दलको नेता चयन गर्न भोलि चुनाव गर्ने भएको छ। माओवादी केन्द्रले प्रदेश नम्बर एकको संसदीय दलको नेतामा टंक आङबुहाङलाई चयन गरेको छ। माओवादी केन्द्र प्रदेश नम्बर एकका संयोजक सावित्री कुमार काफ्लेले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्न इन्द्र हाङबु र संसदीय दलको नेतामा टंक आङबुहाङलाई चयन गरेको जानकारी दिनुभयो। विवादका कारण माओवादीले प्रदेश नम्बर एकको संसदीय दलको नेता र सरकारमा नेतृत्व गर्ने व्यक्ति फरक फरक रहने निर्णय गरेको हो। यस्तै माओवादीको तीन नम्बर प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमर कटेल चयन हुनुभएको छ। प्रदेश नम्बर तीनमा माओवादीको तर्फबाट जमर कटेलले सरकारमा नेतृत्व गर्ने निर्णय पनि भएको छ। संसदीय दलको उपनेतामा कुमारी मोक्तान चयन हुनुभएको छ। यस्तै नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको तीन नम्बर प्रदेशको उपसभामुखमा राधिका तामाङलाई चयन गरेको छ। नेपाली कांग्रेसले प्रदेश नम्बर तीनको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियालाई चयन गरेको छ। काठमाडौँ आज बसेको प्रदेश नम्बर तीनको प्रदेश सभाको बैठकले बानियालाई कांग्रेसको संसदीय दलको नेता चयन गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ। बिहान 9 बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको र त्यो बैठकमा प्रदेश सभा गठन र सञ्चालन सम्बन्धी विधान पारित हुनेछ। बैठकमा नेता डाक्टर मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन्। यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा, नयाँ सरकार गठन, प्रतिनिधि सभाका समानुपातिक तर्फका चुनिने सांसदहरूको नामको टुङ्गो लगाउने विषयमा पनि छलफल हुनेछ।
नेपालमा किसानलाई लाग्ने 61% रोग पशुबाट सर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। पशु चिकित्सक तथा वातावरण विज्ञ र कृषि विज्ञको संस्था वान हेल्प नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दावी गरिएको हो। नेपालमा पशुबाट मानिसमा सर्ने रोगको अवस्था भयानक रहेको वान हेल्थ नेपालका अध्यक्ष प्रदीप गिरीले बताउनुभयो। चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय रामपुरमा आयोजित कार्यक्रममा गर्भपतन, क्षयरोग, श्वास प्रश्वास, पिसाब सम्बन्धी, रेबिज, पाचन प्रणाली आदिसँग रोगहरू पशुकै कारण किसानमा बढ़ी देखिने गरेको त्रिभुवन विश्वविद्यालय पशु चिकित्सा शास्त्रका निर्देशक डाक्टर डीके सिंहले बताउनुभयो।
भारतीय उखु आयात भएपछि सर्लाहीमा उखु खेतमै सुक्न थालेको छ। सर्लाहीको सीमा नजिकैका भारतीय गाउँका किसानले बिचौलिया मार्फत सस्तो उखु नेपाल भित्राएपछि नेपाली किसानको उखु खेतमै सुक्न लागेको हो। नेपालको चिनी उद्योग संघको मिलेमतोमा बिचौलियाले सस्तोमा भारतीय उखु खरिद गर्न थालेपछि आफूहरूको उखु खेतमा नै सुक्न थालेको हरिपुर एकका किसान नेवालाल महतोले जानकारी दिनुभयो। बिचौलियाले भारतीय किसानको उखु प्रति क्विन्टल 260 रुपियाँदेखि 300 रुपियाँसम्ममा खरिद गरेर नेपालका चिनी उद्योगमा ल्याउने गरेका छन्। तर नेपाली किसानको उखुको मूल्य भने 551 रुपियाँ प्रति क्विन्टल तोकिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भारतीय उखुकै कारण नेपाली किसानको उखु सुकेको भए भारतीय उखुको आयात बन्द गर्ने आश्वासन दिनुभएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
आइपुग्यो आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
छ वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भरिका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविराट,
कञ्चनपुर महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.ramanmotor.com।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र नामिबियाको खेल वर्षाका कारण रोकियो, नेपाललाई 42 बलमा 28 रन आवश्यक, पार्टी एकता र नयाँ सरकारबारे एमाले र माओवादीका अध्यक्ष बीच छलफल, कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने, नेपालमा किसानलाई लाग्ने 61% रोग पशुबाट सर्ने, भारतीय उखु आयात भएपछि सर्लाहीका उखु खेतमै सुक्दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले खटाएका कर्मचारी नपुग्दा प्रदेश नम्बर 7 का मन्त्रालयको आन्तरिक व्यवस्थापनको काम पनि अघि बढ्न सकेको छैन। सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 7 वटा मन्त्रालय र प्रदेश प्रमुखको कार्यालयका लागि आवश्यक पर्ने कर्मचारी तोकिसके पनि कर्मचारी नपुग्दा प्रदेश मन्त्रालयको आन्तरिक व्यवस्थापनको काम शुरू हुन सकेको छैन।
प्रदेश नम्बर 7 का 7 वटा मन्त्रालयका लागि खटाएका कर्मचारीहरूमध्ये केही मात्र धनगढ़ी पुगेका छन्। धेरै कर्मचारीले आउन नमानेका कारण थोरै कर्मचारीले जसोतसो काम चलाइरहेको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीप राज कडेल बताउनुहुन्छ।
मन्त्री परिषदमा पेश गर्नुपर्ने सार्वजनिक लिखित प्रमाणीकरण नियमावली, प्रदेश सरकारको कार्य सम्पादन नियमावली, प्रदेश सरकारको कार्य विभाजन नियमावली हामीले मन्त्री परिषद बैठकमा पेश गर्नुपर्ने हुन्छ। त्यसको पूर्व तयारी गरिसकेका छौँ या गर्दैछौँ। आउन बाँकी र खटाउन बाँकी यदि त्यस्ता कर्मचारीहरूको सूची छन् भने तत्काल खटाइदिनको लागि पठाउनको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा पनि हामीले पठाउने भन्ने निर्णय गरिसकेका छौँ।
7 नम्बर प्रदेशका 7 मन्त्रालय मध्ये अहिलेसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीप राज कलिन र एके भट्टराई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पीताम्बर घिमिरे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव लक्ष्मण खड्का लगायतका केही कर्मचारी मात्रै धनगढ़ी पुगेका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिवमा हरिहर अधिकारी र उद्योग पर्यटन वातावरण तथा वन मन्त्रालयको सचिवमा सुधीर कोइरालालाई तोके पनि दुवैजना हाजिर भएका छैनन्। विभिन्न मन्त्रालयका सचिव आइसके पनि उहाँहरूको काममा सघाउने शाखा अधिकृतहरू, नासु, खरिदार, कम्प्युटर अपरेटर सहितका कर्मचारी नपुग्दा काम थाल्न समस्या भएको छ। 29 जना कर्मचारीको दरबन्दी रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पीताम्बर घिमिरे,
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा 29 जना कर्मचारीको दरबन्दी रहेको छ। सचिवको रूपमा चाहिँ मैले गत 21 गतेदेखि चाहिँ हाजिर भएर काम गरिरहेको छु र अहिलेसम्म 1 जना कानून अधिकृत आउनु भएको छ। 2 जना उपसचिवहरू पनि मेरो सम्पर्कमा हुनुहुन्छ, उहाँहरू पनि सरुवा भइसकेको छ र हामीले उहाँलाई छिटै आउनु भन्नु मैले उहाँलाई भनिसकेको छु। सामान्य प्रशासन मन्त्रालयबाट हाम्रो मन्त्रालयमा सरुवा भएका कर्मचारीहरूको नाम लिस्ट तुरन्त पठाइदिन भन्नु भने
3 वटा मन्त्रालयले जसोतसो काम गर्न शुरू गरे पनि 4 वटा मन्त्रालयको काम शुरू नै भएको छैन। 4 वटै मन्त्रालयका 1-1 जना कर्मचारी पनि धनगढ़ी पुगेका छैनन्। सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा उद्योग मन्त्रालय र उद्योग पर्यटन वातावरण तथा वन मन्त्रालय रहने कार्यालयमा मर्मत सम्भारको काम पनि प्रभावकारी हुन सकेको छैन। प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रविन्द्र बोहरा,
सचिवजीहरू लगायत अन्य कर्मचारीहरू आइ नपुगेको हुनाले स्थापना गर्न अलिकति ढिला भएको छ। उहाँहरू आएर काम शुरू गर्ने बित्तिकै हामी मन्त्रालय स्थापना गर्ने तर्खरमा छौँ र त्यही अनुसार तयारी गरिरहेका छौँ।
सचिव र आवश्यक कर्मचारी नहुँदा अहिले 7 नम्बर प्रदेशमा मन्त्रालयको व्यवस्थापनको काम पनि प्रभावित भएको छ। प्रदेश सरकार सञ्चालनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीको खातामा आधार रूपियाँको अख्तियारी आए पनि अहिलेसम्म कर्मचारी अभावले नै खाता खुल्न नसक्दा कति पनि रकम निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डे बताउनुहुन्छ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत 6 वटा अन्य मन्त्रालयहरू छन्। प्रत्येक मन्त्रालयगत रूपमा एउटा मन्त्रालयको लागि 5 करोडका दरले बजेट प्राप्त भएको छ। हालसम्म अब त्यो खर्च भएको अवस्था चाहिँ छैन।
नेपाल दर्पणमा अब फेरि खबरकै सिलसिला। बक्यौता तिर्न अटेर गर्दै आएका विमान कम्पनीले बक्यौताको रकम तिर्न थालेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने कम्पनीका विमानको उडान र अवतरण रोक्ने चेतावनी दिएपछि विमान कम्पनीले रकम तिर्न थालेका हुन्। धेरै बक्यौता रहेको मलेसियाको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई 2 करोड़ रूपियाँ बुझाएको छ। प्राधिकरणका प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठले प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा छानबिन समिति गठन गरेर बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई कार्यवाहीको तयारी भइरहेको जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले नगद लगानी गर्न नसक्ने अति विपन्न परिवारलाई श्रममा आधारित सेयर दिने भएको छ। माथिल्लो अरूण, दूधकोशी, उत्तरगंगा र सुनकोशी लगायतका प्राधिकरणले निर्माण गर्ने आयोजनामा श्रममा आधारित सेयर दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। अति विपन्न परिवारलाई 2%-5% श्रममा आधारित सेयर दिने तयारी गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। सरकारले अघि सारेको जनजनमा सेयर, घर घरमा विद्युत नारालाई साकार बनाउन पनि श्रममा आधारित सेयर वितरणको प्रक्रिया अघि बढाउन लागि हो।
लागु औषध तस्करीको मुद्दामा काठमाडौँको एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगंजबाट पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी नायब महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो। सन् 1997 जर्मनीको फ्रेङ्कफर्ट विमानस्थलमा भेटिएको चरेसमा लारीको संलग्नता रहेको अदालतले पुष्टि गरे पनि उनी फरार रहेको भन्दै प्रहरीले पक्राउ गर्न सकेको थिएन।
यस्तै कलाकारको नाममा मानव ओसार पसार गरेको भन्दै प्रहरीले कलाकार राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ। दक्षिण कोरियामा नाटक र चलचित्र बनाउने भन्दै विभिन्न व्यक्तिसँग पैसा लिएर विदेशमा अलपत्र पारेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले द्वन्द निर्देशक खड्गीलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ दरबार मार्गको ल्यान्डमार्क होटलमा युवतीमाथि भएको सामूहिक बलात्कारबारे छानबिन गर्न बनेको समितिले मिलापत्र गराउने प्रहरीलाई निलम्बन गर्न सिफारिस गरेको छ। समितिले दरबार मार्ग प्रहरी चौकीका तत्कालीन प्रमुख शहीद तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाउने, इन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र शहीद चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनैजनालाई हदैसम्मको कार्यवाही गर्न सिफारिस गरेको हो। दरबार मार्गको ल्यान्डमार्क होटलमा माघ 7 गते राति एक युवतीलाई 4 जनाले सामूहिक बलात्कार गरेको र त्यो घटनामा प्रहरीले मिलापत्र गराएपछि त्यस विषयमा छानबिन गर्न गठित प्रहरीको समितिले प्रतिवेदन बुझाएको हो।
प्रदेश नम्बर 3 को अस्थायी मुकाम तोकेपछि हेटौडामा घरधनीले घर भाड़ा मन लाग्दी ढंगले बढ़ाएका छन्। अस्थायी मुकाम बनेसँगै हेटौडामा कर्मचारीको संख्या बढेको तथा सांसदहरू पनि महँगोमा भाड़ा तिर्न तयार भएपछि पहिलेदेखि बसेका कर्मचारी र विद्यार्थीलाई घरधनीले जबरजस्ती निकालेको गुनासो पनि बढेको छ। अघिल्लो दिन 12,000 रूपियाँमा सहमति गरेको फ्ल्याटलाई घरधनीले अर्को दिन 16,000 रूपियाँ भनेको कर्मचारीले गुनासो गरेका छन्। घरधनीले एकाएक 1,000-3,000 रूपियाँसम्म घर भाड़ा बढ़ाएको जानकारी दिएपछि आफूहरू निकै मारमा परेको हेटौडामा बसेर अध्ययन गरिरहेका विद्यार्थीले गुनासो गरेका छन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकेडमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
जानी जानी
माछापुच स्कूल कुसुंती ललितपुर द स्कूल फॉर चेंज मेकर्स नाउ ओपन इट्स किंडरगार्टन वेयर एवरी चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेंशियल फॉर विजिट कॉन्टैक्ट 01-51-93-144 01-51-93-884 Machaputra School, Kusunti, Lalpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिएको छ। नवलपरासीको जानकी ग्यास उद्योग, धादिङको मेट्रो ग्यास उद्योग र पर्सा वीरगंजको एनएल ग्यास उद्योगलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरिएको विभागले जनाएको छ। ग्यास उद्योगमा दुई पटक निरीक्षण गरेर गुणस्तर प्रमाणपत्र प्रदान गरिएको पनि विभागको दावी छ। अहिलेसम्म सञ्चालित 55 ग्यास उद्योगमध्ये आजका 3 गरी 7 ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाणपत्र लिएका छन्। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले 2 महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइसकेको जानकारी दिनुभयो।
नेपाली सेनाको आयोजनामा काठमाडौँमा वृहत प्रदर्शनी शुरू भएको छ। नेपाली सेना इतिहासदेखि वर्तमानसम्म विषयक प्रदर्शनीको प्रधान सेनापति राजेन्द्र छेत्रीले उद्घाटन गर्नुभयो। प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापना कालदेखि विभिन्न देशमा गरेका गौरवपूर्ण काम समेटिएका तस्विरदेखि हात हतियार, ऐतिहासिक तथा अहिलेका उपकरण र अरू सैन्य सामग्रीहरू राखिएको छ।
शेयर बजार परिसूचक नेप्से आज बढेको छ। केही दिनदेखि लगातार घटिरहेको नेप्से कारोबार हुने हप्ताको अन्तिम दिन 9 अङ्कले बढेर 1391 बिन्दुमा पुगेको हो। वाणिज्य र वित्त बाहेक सबै समूह बढेको दिन आज सबैभन्दा धेरै बीमा समूह झण्डै 73 अङ्कले बढेको छ। यस्तै जलविद्युत समूह 17, होटल 13.43, ब्याङ्किङ समूह 6.31 र अन्य समूह झण्डै 8 अङ्कले बढेको छ। आज 26,91,00,000 भन्दा बढीको शेयर किनबेच भएको दिन सबैभन्दा धेरै नेपाल ब्याङ्क को शेयर 2,41,00,000 भन्दा बढीको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
जिल्ला अदालत ओखलढुङ्गाले हत्या अभियोग पुष्टि गर्दै 3 जन्मकैदको सजाय सुनाएको छ। उदयपुरबाट ओखलढुङ्गा जन्ती गएका 62 वर्षका रामबहादुर बुढाथोकीलाई कुटपिटपछि भीरबाट खसालेर हत्या गरेको अभियोग पुष्टि गर्दै सुनकोशी गाउँपालिका 5 धीरेन तामाङ, दीपक तामाङ र रूपलाल तामाङलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो।
हुम्लाको सदरमुकाम सिमीकोट जोड्ने मुख्य झोलुङ्गे पुल जीर्ण हुँदा आवाज आवतमा समस्या भएको छ। पुलमा बिछाइएका काठ पुरानो भएर पुवाल परेकोले आउजाउमा समस्या भएको हो। 40 वर्ष अघि बनाइएका खारपुनाथ र सर्केगाड गाउँपालिका जोड्ने छारे पुल र सर्केगाड गाउँपालिकाको मण्डीगाउँ जाने पुल जीर्ण हुँदा मर्मत गरिएको छैन।
चितवनमा सूचना प्रविधिसँग सम्बन्धित क्यान इन्फोटेक मेला शुरू भएको छ। सूचनासँग सम्बन्धित प्रविधिका विभिन्न विषयमा जानकारी गराउन तेस्रो क्यान इन्फोटेक मेला आजदेखि भरतपुरमा शुरू भएको हो। 29 गतेसम्म चल्ने मेलाको रोबोटबाट उद्घाटन गरिएको थियो। मेलामा चितवनका 10 क्याम्पसका विद्यार्थीले स्मार्ट सिटी सम्बन्धी नयाँ प्रविधिहरू प्रस्तुत गर्नेछन्।
रुकुम पश्चिमका वसन्त ओलीले घरमा चोर पसेको सूचना दिने यन्त्र निर्माण गर्नुभएको छ। मुसिकोट नगरपालिका 11 भालाकचाका 21 वर्षका वसन्तले कोठामा कोही प्रवेश गर्यो भने थाहा पाउने सेक्युरिटी सिस्टम यन्त्र निर्माण गर्नुभएको हो। ओलीले अरू 30 उपकरण पनि बनाएको दावी गर्नुभएको छ।
रोल्पामा माडी लुङ्री करिडोर सिंचाइ आयोजना निर्माण हुने भएको छ। लुङ्री र माडीको मुहानदेखि प्युठानसम्मको नदी आसपासका बस्तीमा सिंचाइ पुर्याउन सरकारले बहुवर्षीय आयोजना सञ्चालन गर्ने भएको हो। योजना निर्माणका लागि आज सिंचाइ राज्यमन्त्री अमर सिंह पुनले रोल्पाको खुङ्रीमा कार्यालयको उद्घाटन गर्नुभएको छ।
व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई धनकुटा नगर पालिकाले प्रोत्साहन स्वरूप नगद दिने भएको छ। नगर कार्यपालिकाको 9 बैठकले व्यक्तिगत घटना 35 दिनभित्र दर्ता गराएमा प्रोत्साहन स्वरूप 100 रुपियाँ दिने निर्णय गरेको हो। जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता घटना समयमै दर्ता गराउन प्रोत्साहन गर्ने उद्देश्यले पैसा दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जमशेर राईले जानकारी दिनुभयो।
इलामको सुकिलुम्बा विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान गरिने भएको छ। इलाम नगरपालिका 9 भन्ज्याङमा रहेको विमानस्थलमा जहाज अवतरण गरी धावन मार्गको प्राविधिक परीक्षण गरिने भएको हो। गएको वैशाखमा निर्माण शुरू भएको यो विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो।
तलब नपाएको भन्दै बैतडी डिलासैनी गाउँपालिकाको डिलासैनी माविका शिक्षकले नै स्कूलमा विद्यालयमा ताला लगाएका छन्। दुई वर्षदेखि तलब नभएको भन्दै दुईजना शिक्षकले आज विद्यालयमा ताला लगाएको शिक्षक राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज जोशीले विद्यालयको आयस्रोत नहुँदा निजी स्रोतबाट राखेका शिक्षकलाई तलब दिन नसकेपछि गाउँपालिकासँग बजेट माग गरिएको बताउनुभयो।
मेरो पनि भन्नु छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता छिटो टुङ्ग्याउन सहमत भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा भवानी पणेरो भन्नुहुन्छ, ओली र प्रचण्डज्यू यस्ता एक्ला एक्लै भेटवार्ता त सयौं पटक भइसके, पार्टी एकता गर्न अझै कति समय लाग्छ।
दैलेख चामुण्डाको हिमालय आधारभूत विद्यालय तीस डाँडामा दलितले पकाएको खाजा खाए दाँत झर्छ भनेर अभिभावकले भनेपछि विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेको खबर उज्यालो अनलाइनमा पढेर हिमेश विकको प्रतिक्रिया छ, रूढिवादी सोच भएका अभिभावक, तर विद्यालयका शिक्षकले चाहिँ मान्छे सबै बराबरी हुन् भन्ने कुरा किन नसिकाएका होलान् खै।
ट्विटरमा निर केसी लेख्नुहुन्छ, जनप्रतिनिधिलाई नै मतदान गर्न नआउनु वा मत बदर हुनुबाट प्रश्न उठेको छ, के उनीहरू शिक्षित व्यक्ति होइनन् र शिक्षित र चेतनशील भए पनि मतदान गर्दा लापरवाही गर्नेबाट नागरिकले के आश राख्ने।
समसामयिक विषयमा सन्तोष कटुवाल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, नेपालमा कहिलेसम्म बलात्कार भएका समाचार सुनिरहनु पर्ने हो, अनि सरकार किन रमिते भइरहेको छ।
अनि परशुराम खनालको प्रश्न छ, गणतन्त्र आएको 10 वर्ष पुग्दा पनि नेपाली नागरिकले विकास किन पाउन नसकेका होलान्। राजनैतिक दलका नेताहरूले पदका लागि मात्रै हानथाप गर्ने प्रवृत्ति कहिले हट्ला।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू, विष्णु विश्वकर्मा र सुजाता खत्री मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब विदेशका खबर। भ्रष्टाचार गरेको अभियोग पुष्टि गर्दै बंगलादेशकी पूर्वी प्रधानमन्त्री खालिदा जियालाई त्यहाँको अदालतले 5 वर्षको जेल सजाय सुनाएको छ। बालबालिकाको एउटा संस्थाका लागि उठेको 1.68 करोड रूपियाँ सहयोग रकम दुरूपयोग गरेको भन्दै बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री जियालाई 5 वर्षको जेल सजाय सुनाएको हो। फैसला लगत्तै 72 वर्षकी जियालाई जेल चलान गरिएको छ। अहिलेकी प्रधानमन्त्री शेख हसिनाकी प्रतिस्पर्धी मानिएकी जिया विरूद्ध अझै दर्जनौं मुद्दा अदालतमा विचाराधीन छन्। अदालतको फैसलापछि जियाले यो निर्णय राजनैतिक भावनाबाट प्रेरित भएको प्रतिक्रिया दिएकी छन्। खालिदा जियालाई जेल सजाय भएपछि राजधानी ढाकामा उनका हजारौं समर्थकले प्रदर्शन गरेका छन्। प्रदर्शनमा भएको झडपमा कयौं प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्। यस्तै मुद्दामा प्रधानमन्त्री जियाका छोरासहित 4 जना सहयोगीलाई यसअघि 10 वर्षको जेल सजाय सुनाइएको थियो।
सन् 2017 जोर्डनबाट झण्डै 8,000 सिरियाली शरणार्थी घर फर्किएका छन्। गएको डिसेम्बरमा मात्रै 375 जना सिरियाली नागरिक घर फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ। गएको जुलाईमा रूस, जोर्डन र अमेरिका बीच दक्षिण सिरियामा हिंसा भड्काउने गतिविधि नगर्ने सहमति भएपछि सिरियाली नागरिक घर फर्कन थालेका चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। घर फर्किएका शरणार्थीको संख्या निकै कम भए पनि फर्कने क्रम बढेको र यो सकारात्मक रहेको राष्ट्रसंघले जनाएको छ। जोर्डनमा झण्डै 10 लाख सिरियाली शरणार्थी रहेको तथ्याङ्क छ।
नेपाल दर्पणमा अब केही फेरि केही खेल खबरहरू। विश्व क्रिकेट लिग डिभिजन 2 नेपाल र नामिबियाको खेल पानी परेपछि रोकिएको छ। यो खेल अझै शुरू हुन सकेको छैन। नेपाल 139 रनको लक्ष्य पछ्याइरहेका बेला 43 ओभरमा 8 विकेट गुमाएर 111 रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। नेपाललाई जितका लागि 42 बलमा 28 रन बनाउनु पर्ने भए पनि लगातार पानी परेर नेपालले ब्याटिङ गर्न नपाएमा डकवर्थ लुइस नियमका आधारमा नेपालले खेल हार्नेछ।
क्लब बीसौं बुढा सुब्बा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। दोस्रो सेमी फाइनलमा भारतको दुर्गापुर स्टील क्लबलाई 1-0 हराउँदै थ्री स्टारले फाइनलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो। थ्री स्टारलाई जिताउन विष्णु गुरूङले खेलको अन्तिम मिनटमा गोल गरे। पुलिस र थ्री स्टार बीचको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले 6 लाख रुपियाँ पुरस्कार पाउनेछ। यस्तै आजदेखि शुरू भएको सिमरा गोल्ड कप फुटबलको उद्घाटन खेलमा आयोजक नवजागृति युवा क्लब विजयी भएको छ। उद्घाटन खेलमा नवजागृति क्लबले हेटौँडालाई 4-0 हराएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विश्व क्रिकेट लिग डिभिजन 2 नेपाल र नामिबिया बीचको खेल वर्षाका कारण रोकियो। नेपाललाई 42 बलमा 28 रन आवश्यक।
पार्टी एकता र नयाँ सरकार बारे एमाले र माओवादीका अध्यक्ष बीच छलफल। पार्टी एकता संयोजन समितिको बैठक भोलि बस्ने।
नेपालमा किसानलाई लाग्ने 61% रोग पशुबाट सर्ने गरेको तथ्याङ्क सार्वजनिक। भारतीय उखु आयात भएपछि सर्लाहीमा उखु खेतमै सुके।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई 5 वर्षको जेल सजाय। 1.68 करोड रुपियाँ दुरूपयोग गरेको अदालतको ठहर।
र बुढा सुबा वर्ल्ड कप फुटबलको उपाधिका लागि 3 स्टार र पुलिस क्लब खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।